यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। तोकिएको समयमा निर्वाचन गरी नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता, राज्यका महत्वपूर्ण सम्पत्ति जलाउनेमाथि अनुसन्धान गरी कड़ा कार्यवाही गर्ने प्रधानमन्त्रीको अठोट, सरकारद्वारा जेएनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येक शहीद परिवारलाई 10 लाख रूपियाँ उपलब्ध गराउने, काठमाडौँको बौद्ध स्थित भाटभटेनी सुपर मार्केटमा 6 जनाको शव जलेको अवस्थामा फेला र इजरायलले गाजामा गरेको आक्रमणमा कम्तीमा 48 जनाको मृत्यु। समाचार अब विस्तारमा। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयको नयाँ भवनमा पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त प्रधानमन्त्री कार्कीले मुलुकको अत्यावश्यक संस्थाका कागजातहरू जलाउनु दुखद भएको भन्दै राज्यका महत्वपूर्ण सम्पत्ति जलाउनेहरूमाथि अनुसन्धान गरी कड़ा कार्यवाही गरिने प्रतिबद्धता जनाउनुभयो।
ती रेकर्डहरू, ती जमानाका फाइलहरू, ती विवरणहरू सम्पूर्ण हाम्रो नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका चाहिँ छौँ। यो जुन हत्या हिंसा भयो, यो आगजनीका कुराहरू भएका छन्, यो अत्यन्त आवश्यक संस्थाहरू छ, त्यसमा छानी छानी प्रहार भएको छ। नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने? जहाँसम्म लाग्छ यो एउटा प्लान वेमा षड्यन्त्रै भएको हो कि भन्ने मलाई लाग्छ। यो अनुसन्धान हुन बाँकी छ र अनुसन्धान गरेर कारवाही हुनुपर्ने अवस्था छ, यसको खोजबिन तलास हुनुपर्ने अवस्था छ।
सड़कबाट जेएनजी युवाहरूको मागले आफू जिम्मेवारीमा आएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमा निर्वाचन गरी नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।
जुन परिस्थितिमा म आएँ, कुनै रहरले म आएको होइन, सड़कबाट जताततैबाट आवाज उठ्यो, मैले पनि विवश हुनु पर्यो। आगामी दिनहरूमा युवा पुस्ताको सोच बमोजिम चाहिँ एउटा चाहिँ काम गर्नुपर्ने भएको छ। 6 महिना मात्रै अवधि, त्योभन्दा बढी नबस्नु, कुनै हालतमा पनि यो आफ्ना काम कारवाही गरेर हामी चाहिँ मुक्त हुने र नयाँ आउने संसद, नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुनफिन अठोट गरेका छौँ।
प्रधानमन्त्री कार्कीले भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनमा भएको आगजनी र तोडफोड़का घटना सुनियोजित र लामो तयारीका साथ गरिएको हुन सक्ने बताउनुभयो। उहाँले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक केन्द्र लगायतका देशैभरका सम्पत्तिमाथि भएको आगजनी लज्जास्पद भएको पनि बताउनुभयो। त्यसअघि प्रधानमन्त्री कार्कीले लैनचौर स्थित शहीद स्मारक पुगेर माल्यार्पण गर्नुभएको थियो। सरकारले भदौ 23 र 24 गते जेएनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुहुँदै भदौ 23 र 24 गते जेएनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्ने निर्णय गरेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो। मुख्य सचिव अर्यालले प्रत्येक शहीदका परिवारलाई 10 लाख रूपियाँ राहत उपलब्ध गराउने र घाइतेको निशुल्क उपचार गराउने निर्णय गरेको बताउनुभयो। यसैगरी प्रदर्शनका क्रममा घाइते हुनेहरूलाई उपचार खर्च सहित केही राहत उपलब्ध गराउने, मृतकका परिवार काठमाडौँमा बस्दा लागेको खर्च बेहोर्ने, मृतकको शवलाई स्थानीय तह गाउँसम्म लैजान आवश्यक व्यवस्था गर्ने निर्णय सरकारले गरेको छ। मुख्य सचिव अर्यालले प्रदर्शनका क्रममा प्रदर्शनकारी 59, कैदीबन्दी 10 र सुरक्षाकर्मी 3 जना गरी मृत्यु हुनेको संख्या 72 पुगेको जानकारी दिनुभयो। मुख्य सचिव अर्यालका अनुसार 134 जना प्रदर्शनकारी, प्रहरी 57 गरी 191 जना घाइते विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएकामा अमेरिकाले स्वागत गरेको छ। काठमाडौँ स्थित अमेरिकी दूतावासले आज विज्ञप्ति मार्फत गत हप्ताको दुखद घटनाहरू पछिको शान्तिपूर्ण समाधान भन्दै लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गरेको छ। दूतावासले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। यसै गरी चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा कार्की नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गरेको छ। साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। चीन र नेपालबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै चीनको विदेश मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमा सदा झैं चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने बताउनु भएको नेपालस्थित चीनिया दूतावासले जनाएको छ। यसैगरी पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई दिएको छ। प्रधानमन्त्री शहबाज शरीफले शुभकामना सन्देश मार्फत नेपाली जनताको शान्ति र प्रगतिको कामना गर्दै दुई देश बीचको सम्बन्ध अझै प्रगाढ बनाउन सहकार्य गर्न तत्पर रहेको बताउनुभयो। यही भदौ 23 र 24 गते जीएनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेका मध्ये 3723 कैदीबन्दी पक्राउ परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याहसम्ममा 3723 कैदीबन्दी पक्राउ गरी कारागारमा ल्याइएको जनाउँदै अझै 10320 कैदीबन्दी फरार रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गर्नुभयो। जीएनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा मात्रै 2 अर्ब भन्दा बढ़ीको क्षति भएको आकलन गरिएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलका अनुसार क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै प्रारम्भिक रूपमा 2 अर्ब भन्दा बढ़ीको क्षति आकलन गरिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी नेत्री तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा गर्नुभएको छ। उहाँले कहिल्यै गल्ती नस्वीकार्ने र गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै पार्टी छोडेको घोषणा गर्नुभएको हो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको बेलादेखि नै आलोचना गर्दै आएकामा उल्टै मीडिया ट्रायल हुन थालेकाले पार्टी छोडेको घोषणा गरेको बताउनुभयो। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीबाट आफू अलग भएको घोषणा गर्नुभएको छ। व्यक्तिगत अहंकार र स्वेच्छालाई जित्न नसकेको भन्दै उहाँले नागरिक उन्मुक्ति पार्टीबाट आज अलग भएको घोषणा सामाजिक सञ्जाल मार्फत गर्नुभएको हो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता दामोदर पण्डितसँग आफ्नो कुनै पनि दुश्मनी नरहेको जिकिर गर्दै उहाँले व्यक्तिगत रूपमा अल्मलिनुभन्दा बाटो बदलेको बताउनुभयो। आफू राजनैतिक व्यक्ति रहेका कारण पार्टी बिना बस्न नसुहाउने भन्दै उहाँले आजको दिनबाट नयाँ दल र संगठन निर्माणमा जुट्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत गर्नुभएको छ। महान्यायाधिवक्ता बडालले यही भदौ 24 गतेदेखि लागू हुने गरी पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा नेपालको संविधान बमोजिम भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। भण्डारी वरिष्ठ अधिवक्ता हुनुहुन्छ। सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्च स्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्ने सहित 6 बुँदे निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 48 जनाको मृत्यु भएको छ। एक हप्ताभित्र गाजा सिटीभरि 500 भन्दा बढ़ी हमास लक्षित आक्रमण गरिएको आईडीएफले जनाएको छ। सन् 2023 अक्टोबर 7 हमास लडाकुहरूले दक्षिण इजरायलमा आक्रमण गरी करिब 1200 जनाको हत्या र 250 जनालाई बन्धक बनाएको घटनापछि शुरू भएको युद्धका क्रममा हालसम्म करिब 65,000 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
जेन्जी समूहको प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको भैरवा भन्सार कार्यालय रूपन्देहीले पाल टाँगेर भन्सारसँग सम्बन्धित सेवा प्रदान गर्न शुरू गरेको छ। कार्यालय परिसरमा पाल टाँगेर शनिबारदेखि सेवा प्रवाह गर्न थालेको भन्सार कार्यालयले जनाएको छ। भदौ 24 गते प्रदर्शनकारीहरूको समूहले भन्सार कार्यालय तोड़फोड़ तथा आगजनी गर्दा भन्सार कार्यालयका प्रमुख प्रशासकीय भवनमा पूर्ण रूपमा क्षति पुगेको भन्सार अधिकृत शिवलाल नेउपानेले जानकारी दिनुभयो। भन्सार कार्यालयले प्राथमिकता निर्धारण गरी वस्तुको जाँच पास शुरू गरिएको नेउपानेले बताउनुभयो। भन्सारको काम पालबाट भइरहेकोले आवश्यक समन्वय गर्न सेवाग्राही तथा कर्मचारीहरूलाई भन्सार कार्यालयले आग्रह गरेको छ। नेपाल एयरलाइन्सले चीनको ग्वाङझाउमा सीधा उडान गर्ने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले काठमाडौँ ग्वाङझाउ काठमाडौँ रूटमा उडान गर्ने गरी सूचना प्रकाशित गरेको छ। उक्त रूटमा नेपाल एयरलाइन्सले प्रवर्धनात्मक उडान गर्ने गरी उडान तय गरेको कम्पनीले उल्लेख गरेको छ। त्यस रूटमा अहिले चिनिया वायु सेवा कम्पनी चाइना साउदर्नले समेत नियमित उडान गर्दै आएको छ। जेन्जी प्रदर्शन क्रममा आगजनी तथा तोड़फोड़बाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयले आइतबारदेखि नियमित सेवा प्रवाह शुरू गरेको छ। क्षतिग्रस्त भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्न समय लाग्ने भएकोले सवारी साधन, पार्किङ र गाड़ी मरमतका लागि प्रयोग हुँदै आएको भवनबाट सेवा प्रवाह शुरू गरिएको भन्सार कार्यालय कैलालीले जनाएको छ। कैलाली भन्सार कार्यालयले आयात निर्यातको काम सुचारू गरेको छ। नेपाल आयल निगम धनगढ़ीको आग्रहमा पेट्रोलियम पदार्थका ट्याङ्कर भने बिहिबार नै धनगढ़ी भित्राइएको थियो। आइतबार नेपाली बजारमा गत शुक्रबारको तुलनामा सुनको मूल्य सामान्य घटेको छ। चाँदी भने तोलामा 5 रुपियाँले बढेको छ। आइतबार एक तोला सुन 2,15,100 रुपियाँमा कारोबार भएको छ भने चाँदी 2,570 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार एक तोला सुन 2,15,800 रुपियाँमा किनबेच भएको थियो। पोखरा पर्यटन परिषदले पर्यटन क्षेत्रमा व्यावसायिक सुरक्षा कायम राख्न सरकारसँग माग गरेको छ। परिषदका तर्फबाट अध्यक्ष तारणा पहरीले आइतबार सार्वजनिक अपील प्रकाशित गर्दै आन्दोलनका मा हुने बन्द, हड़ताल, तोड़फोड़, आगजनी जस्ता क्रियाकलापले पर्यटन क्षेत्र प्रभावित हुने भएकोले त्यस क्षेत्रमा व्यावसायिक सुरक्षाका लागि सम्बद्ध सबैसँग आग्रह गर्नु भएको हो। मुलुकमा विदेशी मुद्रा भित्र्याउने प्रमुख माध्यम पर्यटन उद्योगमाथि भएको प्रहारप्रति परिषदले दुःख व्यक्त गरेको छ। नजिकिँदै गरेको दशैंलाई ध्यानमा राखी डोल्पा र जुम्लाका भेडा च्याङ्रा संकलन गरेर मुस्ताङ ल्याइएको छ। जुम्ला र डोल्पाबाट भेडा च्याङ्रा हिँडाएर 2 हप्तापछि मुस्ताङको जोमसम ल्याइ पुर्याइएको त्यहाँ आइपुगेका व्यापारीहरूले बताएका छन्। वर्ष जुम्लाबाट करिब 5,000 भेडा च्याङ्रा मुस्ताङ आइपुग्ने जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले अनुमान गरेको छ। यस वर्ष मुस्ताङबाट 12,000 भेडा च्याङ्रा जिल्ला बाहिर पठाउने गरी आवश्यक तयारी अघि बढ़ाएको भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कार्यालयले उल्लेख गरेको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
सोमबारबाट कोलम्बोमा हुने दक्षिण एसियाली फुटबल महासंघ साफ U17 च्याम्पियनशीपका लागि नेपाली टोली शारीरिक र मानसिक रूपमा तयार रहेको प्रशिक्षक सञ्जीव सिंहले बताएका छन्। आइतबार प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा सिंहले आफ्नो टीम र खेलाड़ीका बारेमा यस्तो प्रतिक्रिया दिएका हुन्। सिंहले टोलीको ध्यान हालका लागि सेमी फाइनल पुग्ने रहेको बताए। अन्तिम चारमा पुगेपछि बल्ल फाइनलका लागि सोच्ने उनले तर्क गरे। प्रतियोगितामा नेपालको कप्तानी रक्षक प्रशान्त मुक्तालले गर्नेछन्। सिंहको युवा टोलीमा प्रशान्त सबैभन्दा धेरै अन्तर्राष्ट्रिय एक्सपोजर पाएका खेलाड़ी हुन्। प्रशान्तले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने दावी गरे। समूह एमा रहेको नेपालले सोमबार श्रीलंकासँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। यसै गरी नेपालले सेप्टेम्बर 14 बंगलादेशको सामना गर्नेछ। समूह बीमा भारत, मालदिव, पाकिस्तान र भूटान छन्। हरेक समूहमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। स्थगित एभरेस्ट महिला भलिबल लिग ईडब्ल्यूपी त्यहीबाट शुरू हुने भएको छ। यद्यपि कहिलेबाट शुरू हुने भन्ने मिति तय भएको छैन। जेन्जी पुस्ताले भदौ 23 र 24 गते गरेको आन्दोलनपछि पोखरामा भइरहेको ईडब्ल्यूपी स्थगित गरिएको थियो। ईडब्ल्यूपी की प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईले आइतबार जारी विज्ञप्तिमा आन्दोलनका क्रममा सहदात प्राप्त श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गरेकी छिन्। 16 खेल मध्ये स्थगित हुनु अघि 9 खेल सम्पन्न भइसकेको थियो। बाँकी 7 खेललाई उपयुक्त समयमा निरन्तरता दिने तयारी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी खेलको नयाँ मिति नेपाल भलिबल संघ, 6 फ्रेन्चाइज टोली र प्रायोजकसँग समन्वय गरी घोषणा गरिने बताइएको छ। लिगका सहभागी सबै टोली काठमाडौँ फर्किसकेका छन्। 11 देशका 18 विदेशी खेलाड़ी यसअघि नै स्वदेश फर्किसकेका छन्। लिग चरणमा सबै टोलीले समान 3 खेल खेलिसकेपछि स्थगित भएको थियो।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। तोकिएको समयमा निर्वाचन गरी नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता, राज्यका महत्वपूर्ण सम्पत्ति जलाउनेमाथि अनुसन्धान गरी कड़ा कार्यवाही गर्ने प्रधानमन्त्रीको अठोट, सरकारद्वारा जेएनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येक शहीद परिवारलाई 10 लाख रूपियाँ उपलब्ध गराउने, काठमाडौँको बौद्ध स्थित भाटभटेनी सुपर मार्केटमा 6 जनाको शव जलेको अवस्थामा फेला र इजरायलले गाजामा गरेको आक्रमणमा कम्तीमा 48 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।